नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल, समसामयिक विषय वस्तु र घटनाक्रमका बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रमको पहिलो भागमा स्थानीय चुनावको पक्षमा बन्दै गरेको माहौल र कार्यक्रमको दोस्रो भागमा शान्ति तथा पुननिर्माण मन्त्रालयले शान्ति प्रक्रियाबारे डडेलधुरामा गरेको अन्तर्क्रियालाई समेट्दैछौं। वैशाख 31 गते हुने चुनावका लागि केन्द्रीय स्तरमा तयारी सकिएको निर्वाचन आयोगले जनाएको छ। स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयनमा आएको थोरै समयमै आयोगले हिजो विशेष पत्रकार सम्मेलन गरेर चुनावका लागि केन्द्रबाट गर्नुपर्ने काम सकिएको र अब जिल्ला र स्थानीय तहमा तयारीका काम बाँकी रहेकाले तीव्र पारिएको जनाएको हो। आयोगले चुनावको तयारी द्रुत गतिमा अघि बढाएसँगै राजनैतिक दलले पनि आफ्ना गतिविधि बढाएका छन्। दलका तल्ला स्तरका कार्यकर्ता उम्मेद्वारी चयनका लागि जुटिसकेका छन्, तर तराईका केही ठाउँमा भने मधेस केन्द्रीय दलको असहमतिका कारण सोचे अनुसार तयारी अघि बढ्न सकेको छैन। तथापि प्रमुख प्रतिपक्षी दल एमाले मधेसी दलको अवरोधकै बीच पनि आफ्नो मेची महाकाली अभियान सकेको छ, जसले तराईका जिल्लामा चुनावी वातावरण बनाउन सहयोग पुगेको बताइन्छ। आजको कार्यक्रममा हामी एमालेको अभियानले पारेको प्रभाव, तराईका जिल्लामा बढ्दै गरेको चुनावी सरगर्मी लगायतका विषयमा छलफल गर्दैछौ। छलफलमा हामीसँग हुनुहुन्छ सुनसरी जिल्लाबाट निर्वाचित एमाले सांसद रेवती रमण भण्डारी। तपाईँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद छ।
तपाईँहरूले मेची महाकाली अभियान पनि भर्खरै सम्पन्न गर्नुभयो। एमाले एउटा मधेसप्रति चाहिँ अनुदार पार्टीको रूपमा चित्रित गरिँदै आएको थियो। तपाईँले मधेसको अवस्था कस्तो पाउनुभयो यो अभियान सक्दै गर्दाखेरि?
मैले बुझेअनुसार यदि सबैभन्दा बढी चुनावको आवश्यकता र सबैभन्दा बढी चुनावको छलफल मधेसमा हुन्छ र मधेसी जनताहरू चुनावको पक्षमा सबभन्दा जोरदार ढङ्गले छन् लागेका छन् र मधेसी जनता केही नेताहरूलाई कुनै इगो राखेर, कुनै आग्रह राखेर, कुनै माग राखेर जबरजस्ती चुनाव गर्न दिनु, जबरजस्ती चुनाव हुँदैन, पहिला यो हुनु पर्यो, पहिला त्यो हुनु पर्यो, यसपछि मात्रै हुन्छ भन्ने कुरा नेताको कुरा हो। र मलाई राम्रैसँग थाहा छ कि सुनसरी जिल्लाको मान्छे सुनसरी कोर मधेसमै पर्छ र कोर मधेसमा के कस्तो मनोविज्ञान छ, के कस्तो मान्छेहरूको चाहिँ आवश्यकता महसुस गरिरहेका छन्, चुनावप्रति उनीहरूको के दृष्टिकोण छ भन्दा चाँडोभन्दा चाँडो मधेसी जनताहरू चुनाव चाहन्छन्। आफ्नो चाहिँ के भने चुनेको नेता गाउँपालिकाको अध्यक्ष, गाउँपालिकाको उपाध्यक्ष, नगरपालिकाको मेयर, नगरपालिकाको उपमेयर, वडाध्यक्ष, वडा सदस्यका निम्ति आफ्नो नेताहरूलाई आफूभित्र निर्वाचित गर्न र निर्वाचित हुन एकदमै चाहिँ के भने आतुर छन्। यदि मधेसमा मधेसमा चुनाव हुन दिन्नौ भनेर कसैले भन्छ भने त्यो मधेसी जनताप्रति त्यहाँका चाहिँ के भने निर्वाचित हुने प्रतिनिधिहरूप्रतिको सबभन्दा ठुलो अन्याय हुन्छ भन्ने कुरा मधेसी जनताले बुझेका छन्। चुनावको विकल्प संविधान संशोधन, संविधान संशोधनको चुनावको विकल्प त्यो माथिको राजनीतिक विषय हो, तर जनताको विषय त चुनाव नै हो। फेरि अहिले त यस्तो माहौल छ फेरि कि गाउँपालिकाहरू शक्तिशाली बनेका, गाउँपालिकाबाट नगर के अरे नागरिकता बन्ने, गाउँपालिकाबाट धनी पूर्जा वितरण हुने, गाउँपालिकाबाट अरू चिज हुने, गाउँपालिकाबाट विकास निर्माणका कुरा हुने, करोडौँ करोड रुपियाँ छ राज्यको केन्द्रीय कोषबाट सिधै स्थानीय तहमा जाने, यो चिजचुक र स्थानीय तहको कार्यालय स्थापना भइसकेको, स्थानीय तहका वडा समितिय कार्यालयले आफ्नो काम गर्न थालिसकेको परिस्थितिमा त्यो कहिले देख्न पाइन्छ? यही गाउँपालिका या यही नगरपालिकाबाट चाहिँ के भने नजिकको सेवा सुविधा कहिलेबाट उपभोग गर्न पाइन्छ? हाम्रा जनप्रतिनिधिले कहिले त्यसमा चाहिँ के भने काम गर्न पाउँछन्? हामी जनप्रतिनिधि भएर चाहिँ के भने कहिले त्यहाँ पुग्ने हो भन्ने मधेस पहाड हिमाल चारैतिर चाहिँ किन व्याप्त छ। जसले मधेसमा चुनाव हुन दिनु या नेपालमा चुनाव हुन दिने भन्छ, बिस्तारै क्रमशः चुनावको माहौल भन्ने सन्दर्भ नै त्यो आवाज कमजोर हुँदै जान्छ।
जस्तै दुई नम्बर प्रदेशमा पनि तपाईँले भने जस्तो कुरा, जस्तै सुनसरी त अलिकति पहाडिया बस्तीले बढी पेलिएको ठाउँ भनेर पनि भनिन्छ, भले त्यहाँ चाहिँ मधेसीहरूको उपस्थिति अलिक कमजोर भयो। जस्तै दुई नम्बर प्रदेशको स्थिति चाहिँ के हो, किनकि त्यहाँ बढी मधेसी मोर्चामा आबद्ध दलहरूले चाहिँ हाम्रो चाहिँ प्रभाव क्षेत्र हो, या त चुनावै हुँदैन भन्ने खालका धम्कीहरू पनि दिइरहेछन्।
अरे यो त यसो छ, अब उहाँहरू एकहरू आक्रमक ढङ्गले लाग्नु भएको छ, अरू चुनाव हुनुपर्छ भन्नेहरू उहाँहरूको विपक्ष आक्रमक ढङ्गले लागेका छैनन्। एकहोरो स्वर मात्रै चाहिँ के भने चाहिँ किन गुन्जिरहेको छ, एकहोरा जसले चाहिँ के हुन दिनु भन्नेहरूको स्वर ठुलो ठुलो चाहिँ के ढङ्गले छ। जब जुन बेलाबाट चुनाव हुनुपर्छ हामी जनप्रति हुन्छौँ हामी उम्मेदवार बन्छौँ भन्ने परिस्थिति निर्माण हुँदा दुई नम्बरमा पनि होला केही एका ठाउँमा अथवा दस बिस ठाउँमा चाहिँ उहाँहरूले चाहिँ तोडफोड गर्नु होला अलिकति अवरोध गर्नु होला त्यो बेग्लै हो तर आम पिपुल चाहिँ चुनावको पक्षमा हुन्छ। किन चुनावको पक्षमा हुन्छ भने एउटा दृष्टान्त छ कि 61 सालमा राजा तत्कालीन राजा ज्ञानेन्द्रले नगरपालिकामा चुनाव चाहिँ गराउन उनले कोसिस गर्दा मधेसका नगरपालिकाहरूमा अझ कुर मधेसका नगरपालिकाहरूमा अत्याधिक धेरै जनताहरू उपस्थित भएर मतदान गरेको दृष्टान्त हामीले देखेका छौँ। जति बेला सिङ्गो देशका चाहिँ माओवादीले चुनावको विरुद्धमा बम पड्काइरहेको थियो काङ्ग्रेस एमाले जस्ता ठुला पार्टीहरू चाहिँ के अरे चुनावको विरुद्धमा थिए हिजोका सारा जनप्रतिनिधिहरू काङ्ग्रेस एमालेका पक्षका जितेका जनप्रतिनिधि त्यसको विपक्षमा थिए त्यसको बावजुद जब चुनावमा मान्छे चाहिँ के भने अनेकौँ बाधा व्यवधानका बावजुद पनि चुनावमा चाहिँ उम्मेदवार बने उम्मेदवार बनेर निर्वाचन भयो निर्वाचनमा असाध्यै धेरै जनताको चाहिँ के भने 50%भन्दा माथि मधेसमा बरु अरू बेल्टमा पहाडी बेल्ट पहाडी क्षेत्रमा या मधेसको उत्तरी बेल्टका नगरपालिकाहरूमा मत खसेन काहीँ 10% खस्यो काहीँ 5% खस्यो काहीँ 15% खस्यो तर कोर मधेस भनिएका ठाउँहरूमा त हिजो पनि 50%भन्दा बढी मत खसेको उदाहरण हामीले देखेका छौँ। चुनाव भनेपछि सबभन्दा बढी छलफल किन के कारणले पनि हुन्छ भने बेसी जनघनत्व भएको एउटै कुनै चिया दोकानमा 50 मान्छे भेला हुन सक्ने एउटै पान दोकानमा 20-50 मान्छे भेला हुने चाहिँ के भने स्थिति तराईमा भएको हटिया मेलाहरू प्रशस्तै तराईमा चाहिँ के भने हुने भएको हुनाले त्यस्ता जमघट स्थलहरूमा के हुन्छ भने बेसी चर्चा चुनावको हुन्छ र मान्छेहरू को उम्मेदवार बन्छ कसले जित्छ कसले हार्छ यी चिजमा मधेसमा असाध्यै धेरै चर्चा परिचर्चा गर्ने हुनाले त्यो एउटा भौगोलिक कारणले जनसङ्ख्याको बसी घनत्वको कारणले पनि एउटा चाहिँ किन चुनावको माहौल तराईमा बन्छ र यस कारणले बन्छ कि मधेसमा सबभन्दा बढी बरु पहाडी कतिपय हिमाली क्षेत्रमा मान्छे वडाध्यक्ष बन्ने कुरामा वडा सदस्य बन्ने कुरा त्यति रुचि नराख्ला तर मधेसमा त्यो रुचि ज्यादा हुन्छ किनभने प्रतित्वको हुने कुरा र प्रतिनिधि छान्ने कुरामा मधेसमा चाहिँ के भने अझ बढी चाहिँ के भने मान्छेहरूको रुचि बढ्छ। त्यसैले बिस्तारै मैले के बुझेको छु दुई नम्बर प्रदेशमा पनि क्रमशः जब उम्मेदवारी दर्ता गर्ने क्रम के भने एउटा समय जब नजिकिँदै जाँदा चुनावको धुमधाम चाहिँ के भने हुन्छ माहौल बन्छ र ज जसले चुनावमा भाग लिँदैनन् चुनावमा भाग नलिने पार्टीहरूलाई आफ्नो कार्यकर्ताहरूको चाहिँ मनोविज्ञान बुझ्न जरुरी छ कि उनीहरू कार्यकर्ताहरू चुनावमा उम्मेदवार बन्न चाहन्छन् नेता बन्न चाहन्छन् प्रतिनिधि बन्न चाहन्छन् चुनाव जित्न चाहन्छन् त्यो माहौललाई काठमाडौँमा या वीरगञ्जमा सहरमा बसेर चाहिँ के जनकपुरमा बसेर सहरबाट रोक्छौँ भन्ने कुराले उहाँहरूलाई चाहिँ के भनेदेखि फाइदा गर्दैन। उहाँहरूको एउटै विकल्प के छ भने आफ्ना मुद्दा चुनावमा लिएर जानुको कुनै विकल्प छैन।
जस्तै एमाले चाहिँ तराई मधेस अभियान सुरु गरिरहँदाखेरि सरी मेची महाकाली अभियान सुरु गरिरहँदाखेरि चाहिँ सप्तरीमा पुगेपछि एउटा दुःखद घटना भयो एमाले को त्यति ठुलो शक्ति लिएर चाहिँ गरेको अभियानमा सुद्धा त्यति तोडफोड भएर 5 मान्छेको मृत्यु हुनसक्ने सम्मको अवस्था आयो भने उम्मेदवारहरू चाहिँ कसरी सुरक्षित होलान् उम्मेदवारहरूको सुरक्षा कसरी होला विभिन्न पार्टीबाट हुनेहरूको एउटा चाहिँ टटकारो चासो बढी देखिन्छ कि।
अब सप्तरीको घटनामा के देखिन्छ भने हजारौँ लाखौँ मान्छेको उपस्थिति विरोधमा होइन हामीले त्यो प्रत्यक्ष देखेका छौँ त्यत्रो विशाल चाहिँ के अरे यत्रो सिङ्गो जिल्ला सप्तरी जस्तो जिल्ला जहाँ चाहिँ के अरे मधेस केन्द्रीय दलहरूले चाहिँ हाम्रो आधारभूत महत्त्वपूर्ण जिल्ला भन्छन् त्यो जिल्लामा विरोधमा आएका मान्छे 500-600 मान्छे हो त्योभन्दा बढी ठुलो सङ्ख्या थिएन त्यो जिल्लाभरिको सङ्ख्या हो तर जिल्लाका सयौँ चाहिँ वडा सदस्य विभिन्न दलका सयौँ वडा सदस्यहरू जब हुन्छन् भने उनीहरूले वडा अध्यक्षका उम्मेदवार हुन्छन् मेयर अध्यक्ष उपाध्यक्ष उम्मेदवार हुन्छन् त्यो एउटा चहलपहलले स्वतः नै सुरक्षा भनेर त फेरि त्यो बाहिर मान्छे खैर सप्तरीमा त हामी बाहिरकै मान्छे थियौँ राजबिरा त हामी बाहिरकै मान्छे थियौँ त्यो त त्यहाँ उम्मेदवार हुने मान्छे पनि मधेसी समुदायकै हुन्छ त्यहीँको जनता हुन्छ स्थानीय जनता हुन्छ अनि उम्मेदवार भइस् भनेर अर्कोले त्यहीँ आफ्नो छिमेकीलाई मारकाट गर्ने तह स्थिति बन्नु गाह्रो हुन्छ त्यहीँ चाहिँ के भने उम्मेदवार बन्न जाने मान्छेलाई कुटपिट गर्ने कुरा अप्ठ्यारो हुन्छ किनभने त्यसको स्थानीय प्रतिवाद त्यहीँबाट सुरु हुन्छ त्यस कारणले त्यो चाहिँ रोक्छु भन्ने मान्छेहरू चाहिँ के भने डिफेन्सिभ बन्नुपर्ने स्थिति हुन्छ किनभने स्थानीय उम्मेदवार हुन्छ उम्मेदवार हुने मान्छे पनि एउटा हैसियतको हुन्छ एकजना मात्रै उम्मेदवार हुँदैन एउटा गाउँपालिकामा चाहिँ के भने 5 वार्ड भयो भने 5-5 25 हुन्छन् 10 भयो भने 9 भयो भने 9-5 45 हुन्छन् एउटा पार्टीको ठुला 4-5 पार्टीको 3-4 पार्टीको हुँदाखेरि त्यो सङ्ख्या सयौँ हुन्छ त्यसैले भोलि उम्मेदवार चुनावमा भाग लिन्छु भन्नेहरूको सङ्ख्या र उनका समर्थक हुन्छन् उनका चाहिँ प्रस्तावकहरू हुन्छन् भाग लिन दिन्नौ भन्नेहरूको भन्दा चुनावमा जानेहरूको संख्या भोलि क्रमशः बढ्दै जान्छ, एउटा ठुलो आकार हुन्छ त्यसको, त्यसो भएको हुनाले त्यसको सन्तुलन त्यही मिल्छ।
जस्तै तपाईँले तयारी चाहिँ कति गरिसक्नुभयो, जस्तै अब गाउँ गाउँमा भेला छलफल हुने पुराना कमिटीहरूलाई चाहिँ एकीकृत गर्नुपर्ने, सानो एकाइलाई चाहिँ अहिले ठुलो एकाइमा ल्याएको छ र उम्मेद्वार तोक्नुपर्ने स्थिति छ, त्यसका लागि चाहिँ के छ तयारी पार्टीहरूले?
अहिले तयारी अहिले के भने पार्टीको सेन्ट्रल केन्द्रीय कमिटी हिजोसम्म मेची महाकालीमा लागेको हुनाले अहिले अब आन्तरिक चाहिँ के भने कमिटीहरू मर्ज गर्ने कुरा त बिस्तारै सुरु भएको छ। यो चाहिँ के भने यो अब तत्कालै केन्द्रीय कमिटीले बसेर कमिटीको मर्जको सिस्टम, उम्मेदवार के अरे तय गर्ने मापदण्ड विधि तयार गर्ने बित्तिकै हामीले एमाले गर्छ अरू पार्टीहरूले पनि गर्लान्, त्यो तय गर्ने बित्तिकै एउटा चाहिँ के भने त्यो तुरुन्तै तयार हुन्छ। मोटामोटी आन्तरिक अब को उम्मेदवार बन्ला, कसरी कमिटीहरू मर्ज गर्नुपर्ला, कसरी चाहिँ के भने चुनाव सञ्चालन गर्नुपर्छ भन्ने प्रारम्भिक चरणमा मात्रै छौँ हामी। मेची महाकाली नभएको यतिर धेरै अगाडि बढ्थ्यो होला, तर मेची महाकाली अभियानको गर्दा सेन्ट्रल कमिटीको बैठक बस्न नभ्याएको हुनाले तत्काल अब सेन्ट्रल कमिटी मिटिङ बसेपछि यी सबै विधि र प्रक्रियाहरू सेन्ट्रलको निर्णय गरेपछि अझ चाहिँ के भने थप तयारीको काम अगाडि बढ्छ।
भनेपछि अब चुनाव हुन्छ हुँदैन भन्ने अझै पनि केही आशंका कसै कसैले व्यक्त गरेको देखिन्छ, त्यो अवस्था हामीले चाहिँ हटाउँदा हुन्छ
होइन? अब चुनाव कसरी रोक्ने? चुनाव निर्वाचन आयोग चुनाव गर्न तयार छ, सरकारले चुनावको मिति घोषणा गरिसक्यो, उसले चाहिँ के भने निर्वाचन अधिकृतहरू निर्णय भइसके, कर्मचारीहरू चाहिँ खट्ने खटाउने प्रक्रिया सुरु भइसक्यो। के कारणले? कि त अब गएको सालको वैशाख 12 गतेको जस्तो महाभूकम्प आउनु पर्यो, या राष्ट्रिय विद्रोह नै हुनु पर्यो, विप्लव नै हुनु पर्यो, त्यस्तो परिस्थिति पनि देखिन्न। मधेस केन्द्रित दलहरूका अलिअलि गुनासा, असन्तुष्टि, अलिअलि आन्दोलन, अलिकति संवाद वार्ता सबै चलिरहेको छ, वार्ता टुटेको त छैन सरकारसँग। त्यस कारणले यति केन्द्रै मात्रै कारणले संविधान संशोधन भए हुन्छ नभए हुँदैन भने संविधान संशोधनको प्रक्रिया चलिरहने कुरा हो, यो वार्ता संवाद छलफल चलिरहने हुन्छ, पछिसम्म चल्न सक्छ। लचिलो छ त, सीमाङ्कन बाहेकका अरू कुरामा चाहिँ के भने ठिक छ छलफल गरौँ, सीमाङ्कनको विषय संविधान त प्रदेश सभा गठन नभइकन यो संविधान त चाहिँ के भने सीमाङ्कन हेरफेर गर्न सकिन्न। यसबारेमा सर्वोच्च अदालत यस विषयमा परेको मुद्दामा सङ्केत पनि गरिसकेको छ, र अहिले सीमाङ्कनको हेरफेरको कुरा चाहिँ के भने निर्वाचन र जनादेश बेगर चाहिँ गर्दै जाने हो भने अनन्त भूमरीमा मुलुक फस्छ। अरू बाँकीमा ठिक छ, नागरिकताको विषयमा, राष्ट्रिय सभाको विषयमा, भाषाको विषयमा छलफल गरेर टुङ्ग्याउन एमाले तयारै छ त, कहाँ एमाले यसको निम्ति बाधक छ? तर सीमाङ्कन अहिले दुई तिन कारणले गर्नु हुँदैन, एउटा जनताको जनादेश नबुझिकन, त्यसको चाहिँ के भने अनुभवको आधारले आवश्यकता नठम्म्याइकन, र अनन्त त्यो स्थानीय त्यो प्रदेशहरूलाई चाहिँ के अरे फेरि विवादित भएर चाहिँ के अरे मुलुकमा अर्को ठुलो समस्या ननिम्त्योस्, संवैधानिक जटिलता पनि छ, त्यो जटिलताको पनि के भने ख्याल गर्नुपर्छ। सीमाङ्कन गर्दै जाउँला नि, आजै चाहिँ यो टुङ्गिन्छ भन्ने कुरा छैन, त्यो पनि हामीले भनेका छौँ, संविधान व्यवस्था भएको संवैधानिक आयोग मार्फत यसलाई टुङ्ग्यौँ भनेकै छौँ त हामीले। बाँकी कुरामा बसेर छलफल गरेर हामी गर्न सकिने कुरासम्म हामी सहमत छौँ भनेकै छौँ, खालि सीमाङ्कन जो संविधान त पनि प्रतिकूल विषय हो, संविधानले त्यसलाई चाहिँ प्रदेश सभाको अनुमति बिना गर्न सकिन्न भन्ने व्यवस्था गरेको कुरालाई अहिले जबरजस्ती नगरौँ भन्ने कुरा हो।
जस्तै यो यस्तो विवाद चल्दै जाँदाखेरि चाहिँ हामीले संविधान जारी गरेको 1.5 वर्षदेखि यही नै विषयमा केन्द्रित हुँदा वाद विवाद छलफल हुँदै आएको छ। अब मधेस केन्द्रित दलहरूलाई चाहिँ उनीहरू चुनावमा आएनन् र ठुला दल र सरकार चाहिँ चुनावमा गए भने त्यो चुनावको वैधतामाथि वा चुनावलाई चाहिँ अन्तर्राष्ट्रिय समुदायले चाहिँ मान्यता दिने विषयमा चाहिँ के आशंकाहरू रहन सक्दैन?
होइन, वैधानिक हिसाबले गरिएको निर्वाचन जहाँ जनता चुनावको चुनावमा मतदान गर्छन् भने अब जनताले मतदानै गरे, एकजना पनि मान्छेले मतदान गरेन भने त्यो चाहिँ वैधानिक हुँदैन, या 10% मात्रै गरेन भने त्यो ठाउँको चुनाव वैधानिक नहोला, फेरि गर्नुपर्ने होला। तर अरू आम रूपमा चाहिँ के भने 80% स्थानमा नेपालमा चुनाव सफलतापूर्वक राम्रोसँग सकिन्छ, मानिलिउँ 15-20% अलिक समस्या भयो, अलिक के भयो भने त्यसै नाममा राष्ट्रभरिको चुनाव चाहिँ अवैधानिक हुने, देश दुनियाँले अन्तर्राष्ट्रिय समुदाय मान्यता नदिने भन्ने प्रश्नै उठ्दैन नि। अब कुनै बहानाका नाममा चुनाव, लोकतन्त्रमा चुनाव हुँदैन भनेर भन्न मिल्छ? लोकतन्त्र भनेकै मधेसवादी दलहरूले, मधेस केन्द्र दलहरूले उठाएको विषय पनि मधेसी जनताहरूको विषय हो कि होइन भन्ने विषयको पहिलो चाहिँ के भने त्यसको चाहिँ परीक्षण पनि स्थानीय तहको चुनाव हो नि, हेरौँ त त्यसबाट। त्यसमा मधेस केन्द्रित दलहरूले अत्याधिक धेरै चाहिँ भोट पाए, सिट पाए भने जनताले विश्वास गरे भने त्यो परीक्षणमा मधेसमा उनीहरूको एजेन्डा जनताले स्वीकार गरेछन् भनौँला, होइन उनीहरूले पाएनन् भने स्वीकार गरिन्छ भन्ने कुरा, काहीँ न काहीँ त जनादेशले त कुनै कुनै कुराको परीक्षण त गर्नु पऱ्यो नि, त्यसका निम्ति त तयार ठिक छ। ल त्यसो हो भने माथिल्लो प्रदेश वा सङ्घको चुनाव अगाडि संविधान संशोधन गर्नु परेछ, जनादेशले त्यही भन्यो भने त्यति बेला गरौँला, त्यस कारणले के छ भने इगो इगो र अनावश्यक दबावको भरमा सीमाङ्कन जस्तो संवेदनशील विषय संविधान संशोधन जस्तो विषय गर्नुहुन्न। जनादेश र अनुभवजन्य आवश्यकताको सिद्धान्त अनुसार संविधान संशोधन गर्नुपर्छ। त्यसका निम्ति मधेस केन्द्रित दलहरू चुनावमा परीक्षण गरेर एमाले विरोधी हो भने एमाले मधेसमा कमजोर रहेछ साबित गरिदिउँ, मधेस केन्द्रित दलहरू सशक्त रहेछ त्यसलाई साबित गरिदिउँ स्थापित गरिदिउँ, र अनि त्यसपछि उहाँहरूले भन्नु पऱ्यो नि त संसदमा आएर कि देख्नुभयो मधेसी जनताको मनोविज्ञान बुझ्नुभयो अब भन्नुहोस् न त्यसपछि हामी सोचौँला।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर अहिले तपाईँले कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी वैशाख 31 गते हुने चुनावका लागि बढ्दै गरेको सरगर्मी, तराईका जिल्लामा चुनाव प्रति नागरिकको आकर्षण र मधेसी दलको असन्तुष्टि लगायतको विषयमा छलफल गर्यौं। छलफलमा हुनुहुन्थ्यो सुनसरी जिल्लाबाट निर्वाचित एमाले सांसद रेवती रमण भण्डारी। बदलिदो नेपालको दोस्रो भागमा शान्ति मन्त्रालयले डडेलधुरामा गरेको गतिविधि समेटेर तयार पारिएको कार्यक्रम बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बदलिदो नेपालमा विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। कार्यक्रमको पहिलो भागमा हामीले तराईका जिल्लामा बढ्दै गरेको चुनावी सरगर्मीबारे छलफल गर्यौं। अब हामीसँग छ शान्ति तथा पुननिर्माण मन्त्रालयले अघिल्लो हप्ता डडेलधुरा, बैतडी र दोर्टीका स्थानीय शान्ति समितिको संयोजनमा गरेको कार्यक्रमबारे तयार पारिएको सामग्री। डडेलधुराका सहकर्मी गणेश ठगुन्नाबाट।
गएको हप्ताको सोमबार डडेलधुरामा शान्ति तथा पुननिर्माण मन्त्रालयले स्थानीय स्तरका शान्ति समितिका पदाधिकारीहरूका भावनाहरू बुझ्न, समस्याहरू पहिचान गर्न र निराकरणका उपायहरू खोज्न तथा नीति निर्माणको तहमा पुर्याउन स्थानीय शान्ति समितिका पदाधिकारीहरूका लागि नीति तथा कार्यक्रम विषयक अभिमुखीकरण कार्यक्रम नामको एक अन्तर्क्रियात्मक कार्यक्रमको आयोजना गरेको हो। उक्त कार्यक्रममा 3 जिल्ला डडेलधुरा, डोटी र बैतडीका स्थानीय शान्ति समिति संयोजक सहित डडेलधुराका शान्ति समितिका अन्य पदाधिकारीहरूको सहभागिता रहेको थियो। स्थानीय शान्ति समिति डडेलधुराका संयोजक गजेन्द्र शाही, डोटीका संयोजक तुलसी पाण्डे, बैतडी संयोजक शेरबहादुर सन्द लगायतका व्यक्तिहरूले स्थानीय अवस्थाको बारेमा चित्रण गरेका थिए भने शान्ति तथा पुननिर्माण मन्त्रालयका तर्फबाट जिल्लामा पुगेका मन्त्रालयको स्थानीय शान्ति समन्वय शाखाका उपसचिव दुर्गा प्रसाद भुर्तेल सहित 2 जनाको टोलीले कार्यक्रममा उठान गरेका विषयलाई मन्त्रालयमा पेश गर्ने गरी टिपोट गरे। उक्त कार्यक्रममा भएको छलफल र कार्यक्रम सम्पन्न पश्चात मन्त्रालयको तर्फबाट दुर्गा प्रसाद भुर्तेलले दिएको प्रतिक्रिया क्रमशः आजको यो श्रृङ्खलामा सम्पादित अंशको रूपमा प्रस्तुत छ।
हामीले कार्यक्रममा एकदमै तपाईँहरूकै भावनालाई कदर गर्दै छोटो र अन्तर्क्रियात्मक यसलाई चाहिँ मत अभिमतको रूपमा हामीहरू केही कुरा राख्ने र केही कुरा तपाईँहरूको सुन्ने खालको एउटा छोटो र एउटा प्रभावकारी होस् भन्ने हाम्रो चाहना छ। छोटो अन्तर्क्रियामा फर्किनु भएकोमा सम्पूर्णमा स्वागत गर्न चाहन्छु र यसको उद्देश्य मैले भनिहालेँ, त्यो दुई खालको अन्तर्क्रिया, यो चाहिँ अभिमुखीकरण भन्दा पनि हाम्रो केही कुराहरू हामीले भन्नै पर्ने केही कुराहरू छोटो हामीले राख्ने र तपाईँहरूको यो गाउँको अनुभव चाहिँ हामीलाई माथि चाहिन्छ, किनभने हामीले माथिबाट सोचेको र यो गाउँको वास्तविकता फरक पनि हुन्छ, फेरि अहिले नयाँ संरचनामा पनि गइरहेछ त्यो हुनाले, र 3 जिल्ला ल्याउनुको कारण के भने एकअर्काको असल कामहरू के हो त्यो पनि सुनौँ कि राम्रो काम गर्न सकिन्छ कि, वृक्षारोपण सद्भाव र्याली गर्न सकिन्छ कि, रक्तदान गर्न सकिन्छ अथवा के चाहिँ सानो काम जुन चाहिँ हामीले आफ्नो ठाउँबाट गर्न सक्छौँ त्यस्तो कुराहरू र तपाईँहरूले गरेको कुराहरू, जस्तै डडेलधुरा त पहिला अवार्ड पनि लिइसकेका छ र यहाँबाट हामीले धेरै सिक्न सक्छौँ, होइन अरू जिल्लालाई पनि फाइदा हुन्छ र हामी केन्द्रलाई पनि त्यो हामीले थाहा पाएको तर त्यसको विस्तृत अझै हामी थाहा पाउँछौँ भन्ने आशा गरेका छौँ। यिनै विषयवस्तुलाई समेटेर र डडेलधुरा जिल्लाको र डोटी बैतडीको अनुभवहरू समेट्ने हिसाबले चाहिँ हामी यहाँ उपस्थित भएका छौँ। तपाईँहरूलाई कुन चाहिँ ठिक लाग्छ, द्वन्द भनेको एकदम काम नलाग्ने विषयवस्तु हो भन्ने लाग्छ कि होइन ठिकै छ आयो भने यसलाई फेस गर्नुपर्छ, यसलाई सामना चाहिँ गर्नुपर्छ भन्ने लाग्छ कि यो चाहिँ खोजी खोजी भए पनि ल्याउनुपर्छ, द्वन्द चाहिन्छ समाजमा भन्ने, तपाईँहरूको यसमा चाहिँ द्वन्द चाहिन्छ कि चाहिँदैन भन्नेमा के छ तपाईँहरू?
द्वन्द हुनुपर्छ होइन, द्वन्द भएपछि नै त्यसको के अरे निष्कर्ष निस्किन्छ, द्वन्द आफैमा नराम्रो होइन,
आइहाल्यो भने त्यसलाई चाहिँ समाधानको बाटोमा लैजाने मिलिजुली शान्तिको प्रक्रियामा ल्याएर समाधान गर्नु चाहिँ हाम्रो कर्तव्य हो, खोज्नुपर्ने चाहिँ हुँदैन।
द्वन्द मान्छेको मनभित्र र बुझाइप्रति पनि हुन्छ, जस्तो कन्फ्लिक्ट इज गुड पनि भन्छन् क्या सर, जेनेरेटिङ अपर्च्युनिटी एन्ड डिस्ट्रोइड, तिनै चिज हुन्छ यसले। यसले पावरलाई जेनेरेट गर्छ, अवसरहरूलाई प्राप्त पनि गर्छ र रिलेसनसिपलाई डिस्ट्रोय पनि गर्छ, यसले विनाश पनि गर्छ। त्यस कारणले यो द्वन्द्वलाई कसरी बुझ्ने भन्ने कुराको भर पर्छ कि मान्छेमा, र यो द्वन्द्व के हो भन्ने कुरा द्वन्द्वप्रतिको बुझाइको दृष्टिकोणबाट पनि यसले भर पर्छ। द्वन्द्वलाई नेगेटिभ नै हो भनेर हामीले कन्सेप्ट बनायौँ, द्वन्द्व भने झगडा मात्रै हो भनेर हामीले बुझ्यो भने त्यो झगडा नै हो, खराब नै हो। अर्थात् द्वन्द्व भनेको सम्बन्धहरूको विनाश पनि हो। सम्बन्धहरूको विनाश भइसकेपछि मान्छे मान्छे बिचको सम्बन्ध टुटाप हुन्छ, मनोटाप हुन्छ, युद्ध हुन्छ, ठुल्ठुला घटना प्रतिघटनाहरू हुन्छन्, जसले गर्दा समाजको एउटा डेभलपमेन्ट सेक्टर नै कमजोर अवस्थामा पुग्छ। तर द्वन्द्वलाई डेभलपमेन्टसँग जोड्ने हो, पावर अपर्च्युनिटीसँग जोड्ने हो, द्वन्द्वलाई प्रतिस्पर्धासँग र प्रगतिसँग जोड्ने हो भने द्वन्द्व कन्फ्लिक्ट इज गुड पनि भन्छ, द्वन्द्व राम्रो पनि हो भने भने हुन्छ। त्यसले हामीले हाम्रो त्यो बुझाइको दृष्टिकोण, हामीले त्यसको प्रयोग गर्ने तरिका, त्यसप्रतिको त्यसको समाधान गर्ने विधिमा भर पर्छ हरेक कुरा, द्वन्द्व के हो भन्ने कुरा। थ्याङ्क यू।
विभिन्न ट्रेनिङहरू दिने काम गरेका छौँ, जस्तै बिजुलीको ट्रेनिङ दियौँ, मोमबत्ती बनाउने ट्रेनिङ दियौँ, सिलाइ कटाइ सम्बन्धी तालिम दियौँ, अनि त्यसपछि चाहिँ डिभिजन तरकारी खेतीको लागि पनि ट्रेनिङहरू दियौँ, अनि त्यस्तो काम गरेका छौँ। अनि गाविस स्तरीय शान्ति समितिहरूलाई बोलाएर, हाम्रो 50 गाविस र एउटा नगरपालिकामा शान्ति समिति बनिएको छ, अनि तिनीहरूलाई बोलाएर चाहिँ त्यहाँ द्वन्द्व पीडितलाई चाहिँ ट्रेनिङहरू दिने काम पनि हुन्छ। हाम्रो गाविसहरू टाढा टाढा छ, जस्तै घाँगल अनि लाना, यता गिरिचौका, छपाली, तोलेनीहरू, त्यहाँ पुग्नलाई हामीलाई कम्तीमा 2-3 दिन लाग्छ। जस्तै मानव घाँगलतिर जाने हो भने हामीहरूले त्यहाँबाट आएर यता यो सहजपुरबाट फेरि गाडी समातेर त्यहाँ जानुपर्ने हुन्छ, केही नभए पनि 1 हर भाडा 2-3 हजार लाग्छ हामीहरूलाई। हाम्रो साथीहरू टाढा टाढाबाट आउनुहुन्छ, जस्तै जिल्लामा बैठक बस्नको लागि पनि हाम्रो साथीहरू चाहिँ त्यहाँ त्यो घाँगलतिरको पनि हुनुहुन्छ, अनि जस्तै दुर्गा मण्डलको हुनुहुन्छ। हाम्रो गाविसहरू धेरै टाढा छ, र हामीहरूलाई चाहिँ भइरहने के कुरा भन्दाखेरि, हामी चाहिँ आर्थिक अवस्थामा चाहिँ सन्तमा आउने भनेको 5 लाख हो, त्यसले चाहिँ नपुगेको अवस्था हुँदाखेरि हामीले जति कार्यक्रम गर्नुपर्थ्यो त्यति गर्न सकेका छैनौँ। र अरू भन्दा किताबहरू निकाल्ने हाम्रो शान्ति समितिमा चाहिँ कति, हाम्रो डोटी जिल्लामा द्वन्द्व पीडित कति होइन, राहत पाएको कतिजनाले, पाउन बाँकी कति भनेर अन्य हामीले गरेको कार्यक्रमको सम्पूर्ण कार्यक्रम चाहिँ एउटा हाते पुस्तिका निकालेका छौँ, र यो मेरो कार्यकालमा निकालिएको छ। त्यस त्यही हो सर काम गरेको, हामीलाई चाहिँ आर्थिक अभाव चाहिँ भएको छ। जस्तै हाम्रो साथीहरू आउनु भयो भने, जिल्ला स्तरीय शान्ति समितिको साथीहरू आउनुभयो भने आत्य जातिको लागि पनि त्यस्तै समस्या छ। त्यो हामीले कहिलेकाहीँ त हाम्रो बैठक मासिक बैठक पनि बस्न सक्दैन, अनि त्यो अवस्था छ हाम्रो चाहिँ त्यो हो। अनि साथी निरुपर्थ र मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोगहरूका फर्महरू दिने काम गरेका थियौँ हामीहरूले, अनि त्यो काम गरिसकेपछि लास्टमा हुन त यहाँ भन्न नहुने कुरा हो सर, त्यही पनि कस्तो गर्यो भने मन्त्रालयले कस्तो विभेद गर्यो, काम गर्दाखेरि स्थानीय शान्ति समितिले गर भनेर त्यहाँबाट पठाउने, लास्टमा कस्तो गर्यो भने 1 दिन बाँकी हुनुभन्दा अगाडि चाहिँ ल यो जिल्ला प्रशासन मार्फत, जिल्ला प्रशासन मार्फत चिठी दिएर छिटो त्यो जिल्ला प्रशासनलाई बुझा अनि त्यहाँबाट हाम्रोमा पठाऊ भनेर आएको थियो। त्यो चाहिँ दुर्भाग्यको कुरा हो कि, हामीहरूको मनमा खड्किएको कुरा त्यस्तो हो। आइन्दाका दिनमा चाहिँ यसो कुरा नहोस्, लाइक पुरुषहरू त जस्तै इन्डिया गएर पनि कमाउनुहुन्छ होइन, त्यो अवस्था छ। महिलाहरू चाहिँ घरबाट बाहिर जान नसक्ने अवस्था, द्वन्द्वको अवस्थामा चाहिँ सबभन्दा बढी प्रभावित भएको भने महिला होइन, यौन हिंसा जस्तादेखि लिएर अरू काम भएको, उहाँहरूको क्षेत्रमा चाहिँ हामीले काम गर्न सकेका छैनौँ। आखिर शान्ति समिति बनेको केका लागि, उनीहरूलाई हामीहरूले होइन केही कुरा गर्न सकेनौँ भने त्यो चाहिँ हाम्रो हुँदैन कि, अस्तित्व हुँदैन, हाम्रो छैन भन्ने लाग्छ मलाई। अनि अर्को कुरा कस्तो हो भनेपछि, जस्तै भौतिक संरचनाको कुरा गर्नुभएको थियो अघि हजुरहरूले होइन, त्यो कस्तो भने अब प्राविधिक कार्यालय अन्तर्गत आउँछ होइन, यहाँको भवन यति भनेर अनुगमन गर भनेर हामीलाई दिएको हुन्छ त्यो उसको भनेर, उसले चाहिँ हामीसँग समन्वय नै गर्दैन प्राविधिक कार्यालयले। अनि त्यसपछि हाम्रो त्यहाँ गाविस भवनहरू चाहिँ ध्वस्त भएको भवनहरू बनायो, बनाइसकेपछि कस्तो गर्यो भन्दा त्यो पुरै चुइने भवनहरू छ, चुइने भवन। अनि हामीहरूले शान्ति समितिले चाहिँ यो भएन भनेर त्यसलाई उ गरेका छौँ होइन, रिसिभ गरेका छौँ। प्राविधिकले के गरिदिएको छ भने, प्राविधिक कार्यालय यो सफल भइसक्यो बनिसक्यो भनेर होइन, अब त्यो जिल्ला त्यो के अरे गाविसको भवनहरू चाहिँ त्यो बिचराहरू त्यहाँ सर्न बाध्य हुनुभएको छ कि, त्यो चुइन्छ पानी तप्तकै, त्यो कागजातहरू भिज्छन् त्यहाँ भने, अब हामीहरूले भएको छैन भनेर शान्ति मन्त्रालयमा पठाउने, तर हाम्रो शान्ति समितिको कामै भएन क्या सर, त्यहाँ कि औचित्य नै छैन भने के गर्ने, त्यहाँबाट हाम्रो सुनवाई चाहिँ हुँदैन फेरि होइन, उनीहरूको काम चाहिँ ल यो भएको छ भनेर पास भएर जान्छ भने त्यो अवस्थामा हामीले के गर्ने त नि, अनि त्यस्तो छ, त्यही हो हामीहरू त अब त्यस्तै हो सर।
डोटी जिल्लामा द्वन्द्व पीडित भन्नाले 1205 हो, त्यसमा चाहिँ राहत पाएको 311 र पाउनु बाँकी चाहिँ 894 जना बाँकी छ चाहिँ पाउनु भएको छैन होइन अब उनीहरूको त्यो द्वन्द्व पीडितको अवस्था भन्नुपर्दाखेरि अब उनीहरूको चाहिँ एकदमै दयनीय अवस्था रहेको छ हाम्रो रुटी जिल्लाको द्वन्द्व पीडितहरूको अनि उनीहरूले अब छोराछोरीहरूलाई पाल्न निधाउँदो गरिरहेको अवस्था हो शान्ति समितिबाट विभिन्न ट्रेनिङहरू आत्मनिर्भरताका लागि ट्रेनिङहरू दिइराखे दिए पनि होइन अब जस्तै त्यो बिजुलीको लागि त्यसको लागि बिजुली रिपेयरिङ गर्नको लागि ट्रेनिङहरू दिएको थियो त्यही पनि उनीहरूको के भन्दा त्यो सामान किन्न सक्ने उनीहरूसँग आर्थिक नभएकोले गर्दाखेरि त्यस्तो अवस्था छ अनि हामीले चाहिँ कृषिको पनि दिएका थियौँ बिउ बिजन सम्बन्धी त्यसमा पनि तिनीहरूलाई चाहिँ गाह्रै भइरहेको छ कि त्यो गर्न सकेका छैनन् त्यसको लागि चाहिँ मन्त्रालयले चाहिँ अब पाइसक्नु भएकोले चाहिँ राम्रै भयो होइन नपाउनु भएको जो 894 तिनीहरू चाहिँ छिट्टै राहत पाउनुभयो भने अलिअलि चाहिँ उनीहरूलाई छोराछोरी पढाउन केही नभए नि आफ्नो घर खर्च चलाउनु चाहिँ सजिलो हुन्थ्यो भन्ने कुरा हो चाहिँ त्यस्तै हो
तथ्याङ्कमा समस्या थियो किनभने हाम्रो दोहोरो बसाइ छ बैतडी डन्दुरा दार्चुलो यो मान्छेहरू तराईतिर पनि बस्छन् शान्ति तथा पुनर्निर्माण मन्त्रालयले रातो किताब निकालेको छ त्यसमा बैतडीको तथ्याङ्क 205 तर रेलीमा त्यहाँ 137 जना छन् त्यो कसरी के भइरहेको रहेछ भनेर हामीले अध्ययन गर्दाखेरि धेरै मान्छेको नाम कपी पेस्ट भएर तलमाथि रहेछन् मान्छे ती सबै हटायो भने त्यति नै पुग्छन् त्यस कारण हामीले खास गरी मृतक र बेपत्ता परिवारको उनीहरूको घर परिवारलाई भेटेर फोटो सहित सङ्कलन गरेर एउटा प्रोफाइल बनाएका छौँ किताबी प्रकाशन गर्ने भन्ने थियो त्यो चाहिँ भएन हामीले एउटा प्रोफाइल बनाएका छौँ त्यो उनीहरू कुन घटनास्थलका हो कुन मितिमा हो कुन पक्षबाट हो घर परिवारको के छ राहत पाएको अवस्था के छ भनेर एउटा त्यो गरेका छौँ दोस्रो बैतडीमा यो शान्ति सम्झौता भइसकेपछि पनि यो व्यवहारसे बम विस्फोट भएर धेरै मान्छे धेरै बालबालिकाहरूको अरू मान्छेहरूको पनि मृत्यु भएको घटनाले एक पटक त यो शान्ति समितिकै कार्यक्रमले गर्दा हामीले माइन रिस्क एजुकेसन भन्छन् यो विस्फोटक पदार्थ सम्बन्धी शिक्षा हामीले दिएका थियौँ र अर्को उसमा हामीले यो शान्ति समितिकै उसमा पहलमा हामीले गाउँमा यो समिति गठन गर्न जाँदा अन्य चिज जाँदाखेरि विद्यालयहरूमा खास गरी बालबालिका साना केटाकेटीहरूलाई त्यो बमको सम्बन्धीमा व्यवहारसी बम सम्बन्धी थाहा नभएको र बैतडीमा यस्ता छ्यापछ्याप्ती छन् भनेर पनि यो तत्कालीन यो विद्रोही पक्ष र के अरे राज्य पक्षबाट त्यो कुरो बाहिर आइसकेपछि सम्भावित क्षेत्रमा हामीले त्यो विस्फोटक पदार्थ सम्बन्धी सचेतना हामीले त्यो कार्यक्रमहरू हामीले सञ्चालन गरेका थियौँ
बैतडी जिल्लामा 137 जना मृतक थिए मृतकमध्ये एकजनाले पाउनु पाएको छ उसको नाममा फरक परे हुनाले नाम सचेर पठाएको छौँ उनले पाउँछन् अनि बेपत्तामा 50 जनाको छ 25 जनाले पाएको छन् अहिले पाउनलाई बाँकी पाउनु बाँकी छन् अपाङ्गको 125 मध्ये यो 58+125 हो 58 पाए 125 पाउनु पाइन्छ विस्थापित 450 सबैले पाउनु पाइन्छ सम्पत्ति क्षति 338 पनि पाउनु पाइन्छ कैद हिरासत 35 हुन् त्यो पनि पाउनु पाइन्छ एकल महिला जिल्ला विकास समितिबाट 25,000 एकमुष्ट पाइन्छ त्यो 20 मात्र पाएको छ र छात्रवृत्ति 30 बालबालिकाहरूले पाएको छ तत्काल समस्या द्वन्द्व पीडितहरू आउँछन् हामीले दिएको निवेदन यति वर्ष भयो यति साल भयो अरूभन्दा पनि हामीलाई समस्या के छ भने मृतक बेपत्ता सबैले पाए होइन उनीहरू हामीले राहत पायौँ भनेर जिल्ला जान्छौँ राहत पायौँ भनेर गाउँघरमा कुरा गर्छौँ त्यही गाउँमा घाइते अपाङ्ग विस्थापितहरू पनि छन् उसले पाए हामीले पाएनौँ भनेर उनीहरू त्यसरी कुरा गर्छन् त्यसले गर्दाखेरि अब हामी के भन्छौँ भने अहिले मन्त्रालयले पहिले चाहिँ प्राथमिकता मृतक बेपत्तालाई दिएको छ अनि त्यो सकेपछि फेरि तपाईँहरूको पालो आउँछ भनेर कुरेर बस्नुहोस् भन्नुभएको अरू चाहिँ हामीसँग विकल्प छैन
खास कुरामा डोटीको संयोजकले भन्नुभयो जस्तै द्वन्द्व पीडित बालबालिकाहरूका लागि तालिम आय आर्जनका कार्यक्रमहरू स्थानीय शान्ति समितिले आयोजना गरेका लगायतका विभिन्न क्षमता विकास अभिवृद्धि कार्यक्रमहरू पनि स्थानीय शान्ति समिति डौलधाले सम्पन्न भएको छ डौलधामा विश्व बैङ्कको अनुदानबाट द्वन्द्व पीडितहरूका लागि ड्राइभिङ लाइट ड्राइभिङ कार्यक्रमहरू कृषि ट्रेनिङ लगायतका विभिन्न कार्यक्रमहरू पनि द्वन्द्व पीडित व्यक्तिहरूलाई गरेर उनीहरूलाई आत्मनिर्भर बनाउनका निमित्त स्थानीय शान्ति समितिले आफ्नो समन्वयकारी र सहजतापूर्वक कार्यक्रमहरू सम्पन्न गरेको छ भने स्थानीय शान्ति समिति डौलधाले डौलधा क्षेत्रमा हुने विभिन्न किसिमका सामाजिक तथा राजनीतिक प्रकारका द्वन्द्वहरूका निमित्त मध्यस्थता र सहजीकरणको विधिबाट तीहरूलाई न्यूनीकरण गर्दै गइरहेको परिस्थिति पनि स्थानीय शान्ति समिति डौलधाको भूमिका रह्यो चाहे त्यो चुनावको समयमा स्थानीय शान्ति समितिको भूमिका होस् अथवा यहाँ यातायात व्यवस्था समितिमा भएका विभिन्न समयमा द्वन्द्वहरूका कुराहरू हुन् स्थानीय शान्ति समितिले आफ्नो मध्यस्थता तटस्थताको भूमिकाबाट अन्य राजनीतिक र सामाजिक प्रकारका द्वन्द्वहरूलाई पनि मध्यस्थता मेलमिलापको विधिबाट समाधान गर्नका निमित्त स्थानीय शान्ति समिति डन्द्राको भूमिकाहरू निरन्तर रूपमा रहिरह्यो र स्थानीय शान्ति समिति डन्द्रामा सर्वपक्षीय प्रतित्व छ, सबै दलको प्रतित्व छ, द्वन्द्व पीडितहरूको प्रतित्व छ र अन्य गैर सरकारी संस्थाहरूको प्रतित्व छ। तर जब स्थानीय शान्ति समिति डन्द्राको कार्यकक्षमा एउटा सदस्य उपस्थित हुन्छ त्यति बेला उसलाई म मेरो जन्म कहाँबाट भएको भन्ने भावनाहरूलाई छोडेर हामी यहाँ शान्ति स्थापना गर्नका निमित्त र शान्तिलाई सकारात्मक समाधानका निमित्त सहजीकरण गर्नका निमित्त हामी उपस्थित भएका छौँ भन्ने हाम्रो जुन जिम्मेवारीका साथमा यहाँ उपस्थित भएका यो शान्ति समिति रहेको छ, डन्द्राको शान्ति समिति। त्यस कारणले यहाँ हाम्रो स्थानीय शान्ति समितिमा अहिलेसम्म द्वन्द्व विवाद आफू स्वयंमा समितिको कार्य समितिभित्र होस् अथवा अन्य क्षेत्रमा होस् आफू स्वयं एक तटस्थताको भूमिकाभित्र रहेर अन्य क्षेत्र सामाजिक राजनीतिक र गैर राजनीतिक क्षेत्रहरूदेखि लिएर यहाँका विकास निर्माण विनियोजित भएका रकमको वा जो विकास निर्माणका कार्यक्रमहरू छन् तिनीहरूको अनुगमनदेखि लिएर अन्य समग्र जिल्लाको विकासका निमित्त सकारात्मक भूमिका स्थानीय शान्ति समितिले निर्वाह आजसम्म हामीले गरेका छौँ। सार रूपमा यही नै हो, घटनाक्रम नै भन्ने हो भने धेरै धेरै घटनाक्रमहरू स्थानीय शान्ति समितिले डन्द्राले आफ्नो भूमिका निर्वाह गरेको छ। धन्यवाद।
डन्द्रा जिल्लाको सन्दर्भमा द्वन्द्व पश्चात जुन सरकारले शान्ति तथा पुनर्निर्माण मन्त्रालय मार्फत जुन मृतकहरूको अथवा बेपत्ताहरूको र विस्थापितहरूको अथवा टुरा बालबालिकाहरूको जुन तथ्याङ्कको सन्दर्भमा हाम्रो डन्द्रा जिल्लाको सन्दर्भमा मृतक 144 उहाँहरूले राहत सबैले पाइसक्नु भएको छ 5,00,000 कदरले, अनि टुरा 5, अनि बेपत्ता 3, अनि विस्थापित 94 र विस्थापित पाउनु बाँकी अब 133 हाम्रो कार्यदलमा देखिन्छ, अनि त्योमध्ये राष्ट्र सेवक कर्मचारी सेना प्रहरीतर्फ 10 हो मृतक, उहाँहरूले राहत पाइसक्नु भएको छ। र हाम्रो पछिल्लो जुन दुईवटा आयोग बनिएको छ त्यो आयोगमा बेपत्ता व्यक्ति छानबिन आयोगमा 45 उजुरी परेको छ, सत्यनिरूपण तथा मेलमिलाप आयोगमा 415 उजुरी परेको छ, यसको अब आयोगले छानबिन गर्दैछ। र हाम्रो यो आर्थिक वर्षमा विद्यार्थी छात्रवृत्ति डन्द्रा जिल्लामा 56 कोटाहरू आएको छ, त्योमध्ये चाहिँ अब कर्मिक रूपमा वितरण भइरहेछ जिल्ला शिक्षा कार्यालय मार्फत।
स्थानीय तौरमा गरेका गतिविधिहरूलाई हामीले यो डन्द्रा जिल्लाका विभिन्न क्षेत्रहरू विभिन्न अभ्यासहरूलाई हामीले सामूहिक प्रयासद्वारा अगाडि बढाएका छौँ। खास गरिकन अब सत्यनिरूपण तथा मेलमिलाप आयोग बेपत्ता व्यक्ति छानबिन आयोगको कार्य अवधि नेपाल सरकारले अस्ति मात्रै थप 1 लागि समय थप गरेको छ र त्यसले ती घटनाक्रमहरूलाई निर्केवल गरेर आगामी दिनमा पीडित व्यक्ति अथवा संस्थालाई जसरी राहत पुनर्निर्माण र फेरि पनि उहाँहरूको जीवनका लागि त्यो अभ्यासले कसै ढुङ्गा साबित हुनेछ र त्यसका लागि हामीले स्थानीय स्तरमा हामी सहयोगका लागि तयार नै छौँ। र खास गरिकन पुनर्निर्माण मन्त्रालय अन्तर्गत रहेका विभिन्न योजनाहरू खास गरिकन ठुला योजनाहरूमा हामीले देखेको समस्या ठुला योजनाहरूमा टेन्डर हुने र त्यसको जवाबदेता बढ्ने काम पनि राम्रो क्वालिटीको हुने पनि देखेका छौँ, तर सानो रकमहरू जस्तो अब विभिन्न पहुँचका आधारमा जस्तो द्वन्द्वका बेलामा कुलोमा के क्षति भए हुनसक्छ, सिँचाइमा शान्ति तथा पुनर्निर्माण मन्त्रालय पनि कुलो सिँचाइमा पनि क्षति भएर त्यो मन्त्रालय अन्तर्गत योजनाहरू सञ्चालन हुने जिल्लामा भएको त्यसको जवाबदेता कसले लिने, प्राविधिक कार्यालयले पनि त्यसको जवाबदा छैन, अनि शहरी विकास मन्त्रालय शहरी डिभिजनसँग पनि त्यसको जवाबदेता छैन, उपभोक्ता समितिहरू बनाउने अनि त्यो उपभोक्ता समितिहरू जवाबदेता विहीन हुने जस्तो हामीले विभिन्न विद्यालयका उदाहरण देखेका छौँ। कर्मिक रूपमा क्रमागत रूपमा 2 तेस्रो वर्ष 14 रूपमा क्रमागत रूपमा बजेट आउँछ, त्यसको जवाबदेता एकदम शून्य प्राय छ र त्यसको भवनहरू बन्ने कुराका लागि एकदम झन्झटिलो अवस्था भएका कारणले त्यसमा पनि हामी सानो सानो रकमले चाहिँ चुकेर जति छिटो हामीले त्यो विद्यालय क्षति अथवा भवन क्षतिका कुराहरूमा जानुपर्ने थियो त्यो जान नसकेर फेरि लथालिङ हुने अवस्था भएको छ। हामीले हाम्रो जिल्लाका केही उदाहरणहरू त्यस्ता देखेका छौँ, तथापि हामी पछिल्लो हाम्रो जो नीतिगत छलफल हुन्छ त्यसका बारेमा हामी अनेक कोण अनेक हाम्रा समस्याहरू अथवा हामीले भोगेका अथवा हामीले सिकेका अथवा हाम्रा प्रयासहरूबाट पुरस्कृत भएका कुराहरूलाई थप अध्ययन अथवा थप विचार विमर्श नै गर्ने नै छौँ। र यो कार्यक्रममा पाल्नुहुने सहभागी मित्रलाई हार्दिक आभार व्यक्त गर्दै यो कार्यक्रम यहीँ सकिएको जानकारी दिन्छु। धन्यवाद।
हाम्रो यो अभिमुखीकरण कार्यक्रम यो स्थानीय शान्ति समितिका पदाधिकारीहरूका लागि आयोजित गरिएको हो र यो डडेलधुरामा सम्पन्न भइसकेको अवस्था छ। र यसमा खास गरी हामीले मन्त्रालयका नीति र कार्यक्रमको बारेमा तल्लो तहसम्म जानकारी गराउने र स्थानीय तहमा रहेका सफल अभ्यासहरू उनीहरूका अनुभवहरू र समस्याहरूलाई केन्द्रसम्म लगेर भावी कार्यक्रम र नीतिमा समेत त्यसको पृष्ठपोषणलाई उपयोग गर्ने हाम्रो मूलभूत लक्ष्य हो र त्यो आज अत्यन्तै अन्तर्क्रियात्मक भयो र त्यसले पनि हामीलाई यो एकदम निकै सघाउ पुर्याएको छ र यसले भावी दिशा तय गर्न र हाम्रो आगामी कार्यभारको सम्बन्धमा पनि हामीलाई यसले दिशानिर्देश गर्ने पक्कै छ र खास गरेर आज हामीले चारवटा विषयहरू मन्त्रालय तर्फबाट समेटेका थियौँ खास गरेर चाहिँ मन्त्रालयले 63 चैत्र 18 स्थापनाकालदेखि हालसम्म खास के कति उपलब्धि गर्यो शान्ति प्रवर्धनका क्षेत्रमा भन्ने कुराहरू राख्यौँ र त्यसै गरी यो चाहिँ स्थानीय शान्ति समितिको औचित्यता र अबको भावी कार्यदिशा के हुनु पर्ला भनेर दोस्रो सेसनमा हामीले खास त्यो विषयमा छलफल गरायौँ र त्यसै गरी भावी कार्यदिशाको सन्दर्भमा शान्ति संवेदनशील विकासको अवधारणालाई अब स्थानीय स्तरमा कसरी संस्थागत गर्ने अबको स्थानीय तहको सरकार बन्दैछ त्यसमा कसरी संस्थागत गरेर लैजाने भन्ने विषयमा अर्को एउटा सेसन हामी चाहिँ छलफल गरेका थियौँ र एउटा सेसन अर्को चाहिँ हाम्रो यो दुईवटा आयोगहरूलाई कसरी सघाउ पुर्याउने र स्थानीय तहमा मेलमिलापलाई कसरी प्रवर्धन गर्ने लगायतका समसामयिक विषयहरू राहत पुनस्थापना लगायतका समग्र मन्त्रालयको सम्पूर्ण विषयहरूमा अभिमुखीकरण र अन्तर्क्रिया खास गरेर मत अभिमत बुझ्ने प्रयास गरियो र त्यसमा हामी धेरै हदसम्म सफल भएको लाग्छ पक्कै पनि हामीले चाहिँ यो 5 रिजनमा हाम्रो वार्षिक स्वीकृत कार्यक्रम हो र यसबाट भएको हामी प्रतिवेदन तयार गर्छौँ र यो प्रतिवेदनलाई हामीले चाहिँ सम्बन्धित निकायमा र हाम्रै मन्त्रालयमा पेस गरेर छलफलमा समेत ल्याउँछौँ र यो विषयहरू कार्यदल र आयोगहरूमा पनि यसलाई चाहिँ सेयरिङ हुन्छ हामी हाम्रो वेबसाइट पनि छ र यसै कार्यक्रम मार्फत पनि यो सेयरिङ भयो होला भन्ने लाग्छ
हामी कार्यक्रमको अन्तिम चरणमा आइपुगेका छौँ आजको कार्यक्रमको पहिलो भागमा वैशाख 31 गते हुने चुनावका लागि तराईका जिल्लामा बढ्दै गरेको सरगर्मीबारे एमाले सांसद रेवती रमण भण्डारीसँग कुराकानी गर्यौं त्यस्तै कार्यक्रमको दोस्रो भागमा शान्ति तथा पुननिर्माण मन्त्रालयले डडेलधुरामा गरेको गतिविधि समेट्यौं यो सँगै उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँमा 90 MHz सँगै देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिनु नेपालको आजको समय सकिने लागेको छ कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म प्रकाश ढकाल पनि बिदा हुन्छु नमस्कार।